بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متر، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ آج اب سورہ واقعہ کی آتما کو شانتی پردان کرنے والی پہلی سے لے کر سولہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں سورگیے محمد صدیق منشاوی۔
بسم الله الرحمن الرحيم إذا وقعت الواقعة ليس لوقعتها كاذبة خافضة رافعة إذا رجت الأرض رجا وبست الجبال بسا فكانت هباء منبثا وكنتم أزواجا ثلاثة فأصحاب الميمنة ما أصحاب الميمنة وأصحاب المشأمة ما أصحاب المشأمة والسابقون السابقون أولئك المقربون في جنات النعيم ثلة من الأولين وقليل من الآخرين على سرر موضونة متكئين عليها متقابلين صدق الله العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ جب وہ گھٹت ہونے والی مہان گھٹنا ارتھات قیامت گھٹ جائے گی اور اس کے گھٹت ہونے میں کچھ بھی جھوٹ نہیں، وہ گھٹنا الٹ پلٹ کر دینے والی ہوگی۔ اس سمے دھرتی کو بھوکمپ کے زبردست جھٹکے لگیں گے اور پہاڑ ٹوٹ کر چور چور ہو جائیں گے، تو وہ بکھری ہوئی دھول ہو کر رہ جائیں گے، اور تم لوگ تین پرکار کے ہو جاؤ گے، تو داہنے ہاتھ والے، اور کیا کہنا داہنے ہاتھ والوں کا، اور بائیں ہاتھ والے، اور کیسے دربھاگی ہوں گے بائیں ہاتھ والے، اور آگے بڑھ جانے والے تو آگے بڑھ جانے والے ہی ہیں، وہی اللہ کے نکٹ ورتی ہیں، وہ سورگ کے نعمت بھرے باغوں میں ہوں گے۔ اگلوں میں سے تو بہت سے ہوں گے اور کچھ پچھلوں میں سے بھی ہوں گے، جو موتی اور یاقوت جڑے تختوں پر ٹیک لگائے آمنے سامنے बैठे होंगे।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, हमारा ये प्रसारण आप शॉर्ट वेव में 41 मीटर बैंड बराबर 7,445 किलोहर्ट्ज पर सुन रहे हैं। पत्र व्यवहार के लिए हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है parstoday.com/hi और फेसबुक पर हमारा पेज है facebook.com/irib हिंदी। अगर आप व्हाट्सएप के माध्यम से हमसे संपर्क करना चाहते हैं तो उसके लिए हमारा टेलीफोन नंबर है 0098-90-350-5492-65492। टेलीफोन नंबर एक बार फिर सुन लें, 0098-90-350-65492। श्रोताओ, आज मंगलवार है, आबान मास की 27, रबीउस्सानी की 1 और नवंबर की 17 तारीख। हमारे आज के कार्यक्रमों की रूपरेखा नोट कर लीजिए। हमेशा की तरह सबसे पहले अंतर्राष्ट्रीय समाचार आपकी सेवा में पेश किए जाएंगे, फिर हम आपको सुनवाएंगे एक संक्षिप्त कार्यक्रम अनमोल बातें। अनमोल बातें के बाद हमारा दैनिक कार्यक्रम राजनीतिक चर्चा आपकी सेवा में पेश किया जाएगा। उसके बाद प्रसारित किया जाएगा साप्ताहिक कार्यक्रम दाइश का नया बसेरा। और दोस्तों, हमारी आज की इस सभा का अंतिम कार्यक्रम होगा कुरानी किस्से। अब आप रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार सुनिए। बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति रूहानी ने कहा है कि ईरान के खिलाफ दुश्मनों के आर्थिक युद्ध में ईरानी राष्ट्र का प्रतिरोध सफल रहा है। ईरान में पिछले 24 घंटों में 13,000 से ज्यादा लोग कोरोना से संक्रमित हुए, जबकि 482 लोगों की मौत हो गई। पाकिस्तान की सरकार ने फ्रांस द्वारा इस्लाम व पैगंबर के अनादर के कारण इस देश के राजदूत को इस्लामाबाद से निकालने की बात मान ली है। रूस ने भारत और चीन के बीच जारी तनाव पर चेतावनी दी है और कहा है कि इससे पूरे यूरेशिया क्षेत्र में अस्थिरता बढ़ेगी। और अब आप हसन अब्बास से विस्तार से समाचार सुनिए। राष्ट्रपति रूहानी ने कहा है कि ईरान के खिलाफ दुश्मनों के आर्थिक युद्ध में ईरानी राष्ट्र का प्रतिरोध सफल रहा है। राष्ट्रपति डॉक्टर हसन रूहानी ने मंगलवार को आर्थिक समन्वय समिति की बैठक में ईरानी जनता के खिलाफ दुश्मनों के आर्थिक युद्ध की तरफ इशारा करते हुए कहा कि पिछले लगभग 2.5 साल से ईरानी राष्ट्र ने दुश्मनों के अभूतपूर्व आर्थिक युद्ध के मुकाबले में जो बेजोड़ प्रतिरोध दिखाया है वो सफल हो गया है। उन्होंने देश के विकास व प्रगति के कार्यक्रमों को जारी रखने और कम आय वाले लोगों की आर्थिक स्थिति को बेहतर बनाने की कोशिशों पर बल देते हुए कहा कि दुश्मनों की साजिशों के बावजूद ईरानी सरकार ने जनता के समर्थन व सहयोग के सहारे प्रतिबंध लगाने वालों को उनके लक्ष्य हासिल करने की अनुमति नहीं दी और अब ईरानी जनता की आर्थिक स्थिति के बेहतर होने का मार्ग प्रशस्त हो गया है। राष्ट्रपति डॉक्टर हसन रूहानी ने कोरोना के कारण देश की अर्थव्यवस्था पर पड़ने वाले प्रभाव का जायजा लेने वाले कार्यदल की रिपोर्ट का हवाला देते हुए कहा कि कोरोना की रोकथाम के लिए लगाई जाने वाली नई सीमितताओं से बहुत से कामों और व्यवसाय पर असर पड़ेगा। उन्होंने बताया कि सरकार ने इन सीमितताओं के कारण सबसे अधिक प्रभावित होने वाले वर्गों के लिए सहायता योजनाएं दृष्टिगत रखी हैं। स्वास्थ्य मंत्रालय की प्रवक्ता ने बताया है कि ईरान में पिछले 24 घंटों में 13,000 से ज्यादा लोग कोरोना से संक्रमित हुए, जबकि 482 लोगों की मौत हो गई। डॉक्टर सीमा सादात लारी ने मंगलवार को देश में कोरोना के ताजा आंकड़े जारी करते हुए बताया कि पिछले 24 घंटों में कोरोना के 13,352 नए मामले सामने आए, जिनमें से 3,079 को अस्पतालों में भर्ती कराया गया, जबकि बाकी अन्य को आवश्यक निर्देशों के साथ होम आइसोलेशन में भेज दिया गया। उन्होंने बताया कि अब ईरान में कोरोना के कुल मरीजों की संख्या 7,88,473 हो गई है। प्रवक्ता ने बताया कि अब तक देश में 5,70,774 लोग कोरोना से मुक्त हो चुके हैं। स्वास्थ्य मंत्रालय की प्रवक्ता ने बताया कि पिछले 24 घंटों में ईरान में 482 लोगों की कोरोना के घातक वायरस से संक्रमण की वजह से मौत हो गई है। डॉक्टर सीमा सादात लारी ने बताया कि अब देश में कोविड 19 से मरने वालों की कुल संख्या 42,461 हो गई है। इस बीच पूरी दुनिया में कोरोना के मरीजों की संख्या 5.5 करोड़ से ज्यादा हो चुकी है, जिनमें से कम 13,33,000 की मौत हो गई है, जबकि 3,80,00,000 से अधिक लोग कोरोना को हरा चुके हैं। अमेरिका कोरोना के संक्रमितों और इस घातक वायरस से मरने वालों की संख्या की दृष्टि से सबसे आगे है। संयुक्त राष्ट्र संघ में ईरान के राजदूत ने कहा है कि सुरक्षा परिषद ने अपने खराब क्रियाकलाप और कुछ मामलों में उसकी गैर कानूनी कार्रवाइयों ने उसकी निष्क्रियता, विश्वसनीयता और यहां तक की वैधता पर प्रश्न चिन्ह लगा दिया है। समाचार एजेंसी इरना की रिपोर्ट के मुताबिक संयुक्त राष्ट्र संघ में ईरान के राजदूत मजीद तख्त रवांची ने संयुक्त राष्ट्र संघ की महासभा की बैठक में सुरक्षा परिषद में सुधार के विषय को लेकर हुई चर्चा में इस परिषद के वर्तमान ढांचे की आलोचना की। ईरान के राजदूत ने कहा कि सुरक्षा परिषद की सदस्यता में विकासशील देशों की कमजोर उपस्थिति इस परिषद को अलोकतांत्रिक बनाती है। तख्त रवांची ने यह बात जोर देकर कही कि सुरक्षा परिषद अब भी पूरी तरह पश्चिमी देशों के नियंत्रण में है और कुछ स्थायी सदस्यों द्वारा लगातार इसका दुरुपयोग किया जा रहा है और यही कारण है कि आज तक इसे इसके द्वारा उठाए गए कदमों के लिए जवाबदेह नहीं ठहराया गया। ईरान के राजदूत ने संयुक्त राष्ट्र संघ के चार्टर के अध्याय 7 का सहारा लेकर सुरक्षा परिषद द्वारा सबसे ज्यादा और तुरंत की जाने वाली कार्रवाई जैसे प्रतिबंध का उल्लेख करते हुए कहा कि सुरक्षा परिषद को इन शक्तियों का उपयोग केवल अंतिम उपाय के रूप में करना चाहिए। उन्होंने कहा कि यह कदम उस स्थिति में उठाया जाना चाहिए जब विवादों के शांतिपूर्ण समाधान के लिए सभी रास्ते तलाश किए जा चुके हों और उनके प्रभावों और परिणामों का आकलन किया जा चुका हो। पाकिस्तान की सरकार ने फ्रांस द्वारा इस्लाम व पैगंबर के अनादर के कारण इस देश के राजदूत को इस्लामाबाद से निकालने की बात मान ली है। 2 दिन से धरने पर बैठे हुए लोगों की मांग स्वीकार करते हुए पाकिस्तान की सरकार ने फ्रांस के राष्ट्रपति की ओर से पैगंबर हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम का अनादर किए जाने के कारण इस देश के राजदूत को इस्लामाबाद से निकालने के बारे में कहा है कि ये प्रक्रिया संसद पूरी करेगी। ज्ञात रहे कि पाकिस्तान में हजारों लोग 2 दिन से धरने पर बैठे हुए थे। वे मांग कर रहे थे कि फ्रांस की पत्रिका शार्ली हेब्दो और इसी तरह इस देश के राष्ट्रपति इमैनुएल मैक्रों द्वारा पैगंबर का अनादर किए जाने के कारण इस्लामाबाद से फ्रांस के राजदूत को निकाल बाहर किया जाए। धरने पर बैठे हुए लोगों के प्रतिनिधियों से इमरान खान सरकार की वार्ता के बाद फ्रांस के राजदूत को बाहर निकालने और फ्रांसीसी वस्तुओं के सरकारी बहिष्कार पर सहमति बन गई है। दोनों पक्षों के बीच हुई इस सहमति के समझौते पर पाकिस्तान के गृहमंत्री एजाज शाह और धार्मिक मामलों के मंत्री नूरुल हक कादरी समेत कई अधिकारियों ने दस्तखत किए हैं। याद रहे कि फ्रांस के राष्ट्रपति इमैनुएल मैक्रों ने कुछ दिन पहले अत्यंत ढिटाई के साथ कहा था कि उनका देश पैगंबर मोहम्मद के खिलाफ अपमानजनक कार्टून प्रकाशित किए जाने का समर्थन करता रहेगा। उनके इस बयान से पूरे इस्लामी जगत में रोष फैला हुआ है और बहुत से देशों में फ्रांस की वस्तुओं के बहिष्कार की मांग उठ रही है। ये समाचार आपकी सेवा में रेडियो तेहरान से प्रसारित किए जा रहे हैं। रूस ने भारत और चीन के बीच जारी तनाव पर चेतावनी दी है और कहा है कि इससे पूरे यूरेशिया क्षेत्र में अस्थिरता बढ़ेगी। रूस का कहना है कि तनातनी का गलत इस्तेमाल अन्य सक्रिय ताकतें अपने भू राजनीतिक उद्देश्य के लिए कर सकती हैं। पिछले कई महीनों से भारत और चीन के बीच सीमा विवाद को लेकर तनाव बना हुआ है और इस मुद्दे को सुलझाने के लिए कई दौर की बातचीत भी हो चुकी है। इस बीच रूस ने भारत और चीन के बीच एक बार फिर से बढ़ते तनाव पर अपनी गहरी चिंता जताते हुए कहा है कि तनाव बढ़ने से यूरेशिया में क्षेत्रीय अस्थिरता और बढ़ेगी और अन्य देश इस टकराव का अपने भू राजनीतिक मकसद के लिए गलत इस्तेमाल कर सकते हैं। पत्रकारों से बात करते हुए रूसी मिशन के उप प्रमुख रोमन बाबुश्किन ने गुरुवार को कहा था कि दो एशियाई शक्तियों के बीच तनाव से रूस स्वाभाविक रूप से चिंतित है। उन्होंने कहा था कि भारत चीन सीमा पर जारी लगातार तनाव का शांतिपूर्ण समाधान बिना देर किए जरूरी है। रोमन बाबुश्किन ने इस बात के भी संकेत दिए थे कि रूस बैक चैनल वार्ता का इस्तेमाल तनाव कम करने के लिए कर सकता है। मालाबार युद्धाभ्यास का दूसरा दौर 17 नवंबर मंगलवार से अरब सागर में शुरू हो गया है। यह युद्धाभ्यास 20 नवंबर शुक्रवार तक चलेगा। इसमें भारत, ऑस्ट्रेलिया, जापान और अमेरिका की नौसेना शामिल हैं। प्राप्त रिपोर्ट के मुताबिक मालाबार 2020 युद्धाभ्यास के दूसरे चरण का आयोजन उत्तरी अरब सागर में मंगलवार से शुक्रवार 20 नवंबर तक किया जा रहा है। इससे पहले मालाबार युद्धाभ्यास का पहला चरण 3-6 नवंबर तक बंगाल की खाड़ी में आयोजित किया गया था। दूसरे चरण में अमरीकी वॉरशिप निमित्स के साथ भारत के विक्रमादित्य पर सबकी नजरें होंगी। पहले चरण के युद्धाभ्यास से अर्जित तालमेल को आगे बढ़ाते हुए इस चरण में ऑस्ट्रेलिया, भारत, जापान और अमरीका की नौसेनाओं के बीच बढ़ती जटिलता के समन्वित ऑपरेशन को शामिल किया जाएगा। ध्यान योग्य बात यह है कि दूसरे चरण में भारतीय नौसेना के विक्रमादित्य और अमरीका के निमित्स के आसपास केंद्रित ज्वाइंट ऑपरेशन को अंजाम दिया जाएगा। अमेरिका में मॉडर्ना कंपनी ने सोमवार को एक बड़ी सफलता का ऐलान करते हुए कहा है कि उसके द्वारा विकसित की गई वैक्सीन 94.5% तक कारगर साबित हुई है। इससे पहले अमेरिका की फाइजर कंपनी और जर्मनी की बायो एंड टेक कंपनी ने पिछले सप्ताह ऐलान किया था कि उनके द्वारा विकसित की गई वैक्सीन 90% तक कारगर साबित हुई है। मॉडर्ना कंपनी ने जिस वैक्सीन पर काम किया है वो कोरोना वायरस के डीएनए से तैयार हुई है, जिसे मैसेंजर आरएनए या एमआरएनए कहा जाता है। ये पदार्थ इंसान के शरीर के संरक्षण सिस्टम या इम्यून सिस्टम को अलर्ट कर देता है और वो वायरस से लड़ने के लिए सक्रिय हो जाता है। 4 हफ्तों के अंतराल से इस वैक्सीन के 2 डोज दिए जाते हैं। इस वैक्सीन को फाइजर कंपनी के वैक्सीन की तरह -70 डिग्री के तापमान में रखना जरूरी नहीं, बल्कि इसे -20 डिग्री के तापमान में रखा जा सकता है, यानी फ्रिज की मदद से भी इसे 30 दिन तक सुरक्षित रखा जा सकता है। अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप जब से चुनाव हारे हैं तब से वो लगातार ऐसे काम और फैसले ले रहे हैं जिससे उनकी हार की खिसियाट बिल्कुल साफ दिखाई दे रही है। अंतर्राष्ट्रीय सहायता एजेंसियों की मना करने के बावजूद ट्रंप ने फैसला किया है कि वो यमन के अंसारुल्लाह जन आंदोलन का नाम आतंकवादी गुटों की लिस्ट में डाल देंगे। प्राप्त रिपोर्ट के मुताबिक व्हाइट हाउस के कई अधिकारियों ने फॉरेन पॉलिसी नामक पत्रिका से बात करते हुए बताया है कि अमरीकी राष्ट्रपति डोनाल्ड ट्रंप ने लगभग सभी अंतर्राष्ट्रीय सहायता एजेंसियों के मना करने के बावजूद ये निर्णय लिया है कि वे यमन के अंसारुल्लाह जन आंदोलन के नाम को आतंकी गुटों की सूची में शामिल करेंगे। जानकारों का मानना है कि ट्रंप की इस कार्रवाई से जहां यमन पहुंचने वाली अंतर्राष्ट्रीय सहायता में बाधा उत्पन्न होगी, वहीं संयुक्त राष्ट्र संघ की ओर से यमन के त्यागपत्र दे चुके राष्ट्रपति और अंसारुल्लाह के बीच किए जाने वाले शांति समझौते के प्रयासों को भी झटका लगेगा। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है।
अनमोल बातें।
श्रोताओं, ईरान की इस्लामी क्रांति के वरिष्ठ नेता की अनमोल बातें लेकर उपस्थित हैं। अख्तर अब्बास का सलाम स्वीकार करें। آیت اللہ العظمیٰ سید علی خامنائی ایشور پر آستھا رکھنے والے مومن بندوں میں تین خاص باتوں کا الیکھ کرتے ہیں اور اس سندر میں امام رضا علیہ السلام کا ایک کتھن پیش کرتے ہیں جس میں امام علی رضا علیہ السلام نے فرمایا ہے، مومن اس سمے تک مومن نہیں ہو سکتا جب تک اس میں تین باتیں نہ ہوں۔ اس کا ارتھ یہ ہے کہ آستک یا مومن بندے کی آستکتا کو پریپورن بنانے میں تین گڑ پربھاوی ہوتے ہیں۔ پہلا، ایشوری پرمپرا، دوسرا، ایشوری دودھ کی پرمپرا، اور تیسرا، ایشور کے خاص بندوں کی پرمپرا۔ ان تینوں پرمپراؤں کو اس کے سروت سے سیکھے۔ ایشوری پرمپرا کو ایشور سے سیکھے، اپنے راز کو چھپائے، ارتھات اپنے اور دوسروں سے جڑے راز کو چھپائیں۔ یہ ششٹاچار ہے، یہ ایشوری پرمپرا ہے۔ ہمارے سماج کی بہت سی سمسیاؤں میں سے ایک سمسیا بھید کھولنا ہے۔ ایشوری دودھ کی پرمپرا لوگوں کے ساتھ اچھا برتاؤ کرنا ہے۔ ان لوگوں کے ساتھ بھی اچھا برتاؤ کریں جس کے وچار پوری طرح سے آپ سے الگ ہوں۔ جی ہاں، جب ضروری ہو بھلائی کا آدیش دیں اور برائی سے روکیں۔ کچھ لوگ ایک بندو پر اڑے رہتے ہیں اور اگر کوئی اس بندو سے تنک بھی ادھر ادھر ہو جائے تو اس کی آلوچنا کرتے ہیں۔ ایشور کے خاص بندوں کی پرمپرا یہ ہے کہ وہ دھیروان ہوتے ہیں، کٹھنائیوں و مصیبتوں کو برداشت کرتے ہیں، چاہے وہ ویکتیگت ہوں چاہے وہ ساموہک، جیسے پابندیاں، نانا پرکار کی سازشیں۔ ان کا مقابلہ دھیر سے کرتے ہیں، دھڑتا دکھاتے ہیں، پیچھے نہیں ہٹتے۔ اسے ایشور کے خاص بندوں سے سیکھنا چاہیے۔ یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
راجنیتک چرچا میں آپ کا سواگت ہے، میں ہوں اختر رضوی۔ آج کے وشے ہیں سیریا کے ودیش منتری کی شو یاترا،
وکان صانعا للقرار،
بائیڈن کی بڑی مشکلیں،
آل امریکنز،
اور کشمیر کے گپکر گٹھ بندھن کی آلوچنا۔
اب اگر وہ پولیٹیکل پروسیس میں آتے ہیں، اٹ از اے ویلکم، اٹ از گڈ۔
تو پہلے سیریا کے ودیش منتری کی شو یاترا۔ سیریا کے ودیش منتری ولید المولم کا سوموار کی صبح 79 سال کی عمر میں ندھن ہو گیا۔ وہ سیریا کے بڑے پرتیبھاوان کوٹنیکوں میں گنے جاتے تھے۔ انہوں نے اپنے کام کی شروعات ودیش منترالے سے ہی کی اور اسی سنستھا میں آخر تک ویست رہے۔ ولید المولم کا جنم 1941 میں سیریا کی راجدھانی دمشق میں ہوا تھا اور سن 1963 میں مصر کی راجدھانی قاہرہ کی یونیورسٹی سے ارتھشاستر میں گریجویشن کیا۔ 1964 میں وہ سیریا کے ودیش منترالے سے جڑ گئے اور کوٹ نیتی کے پٹل پر اپنی سکریتا کا دائرہ بڑھاتے چلے گئے۔ ولید المولم 1975 سے 1980 تک رومانیا میں سیریا کے راجدوت رہے اور 1990 سے 1999 تک امریکہ میں اپنے دیش کے راجدوت کے روپ میں کاریرت رہے۔ سن 2000 میں وہ ودیش اپ منتری نیوکت کیے گئے اور سن 2006 میں ودیش منتری بنائے گئے۔ آئی آر آئی بی کے لیے احسام ہلالی کی رپورٹ، ساتھی قمر عباس کی زبانی۔
سیریا کے دیونگت ودیش منتری ولید مولم کی شو یاترا دمشق میں نکالی گئی۔
وَكَانَ صَانِعًا لِلْقَرَارِ۔
وہ سیریا کی ودیش نیتی بنانے اور اس کے ریکھانکن میں اہم بھومیکا رکھتے تھے اور کوٹنائک حلقوں میں راشٹر کی آکانکشاؤں کی رکشا میں سفل کوٹنائک سمجھے جاتے تھے۔ इस कार्यक्रम में सीरिया की जनता के अलावा देश के वरिष्ठ अधिकारियों ने भी भाग लिया ताकि उनके बलिदान और उनकी निष्ठा को श्रद्धांजलि पेश करें। श्रीमान वलीद मौलिम जब से सीरिया के विदेश मंत्री रहे, विशेषकर सीरिया संकट के काल में, वो हमेशा से एक मजबूत कूटनयिक और निष्ठावान व्यक्ति के रूप में जाने जाते रहे और उन्होंने राष्ट्रपति बशार असद की शिक्षाओं और उनकी नीतियों की परिधि में सूक्ष्म कार्य किए। उन्होंने प्रतिरोध के समर्थन और द्विपक्षीय संबंधों के विस्तार की दिशा में बहुत अधिक प्रयास किए। सीरिया ने अपने एक सक्रिय और पुराने कूटनयिक को विदा दी, लेकिन दिवंगत विदेश मंत्री की शव यात्रा में जनता का यही कहना था कि सीरिया प्रतिरोध के मार्ग को कभी भी नहीं छोड़ेगा और इस मार्ग पर हमेशा हमेशा की तरह आगे बढ़ता रहेगा। वालिद मुअल्लिम की शव यात्रा में जनता ने ये संकल्प फिर से दोहराया। एसाम हिलाली, IRIB न्यूज, दमिश्क।
अमेरिका के 2020 के राष्ट्रपति चुनाव में डोनाल्ड ट्रंप के हार न मानने की वजह से निर्वाचित राष्ट्रपति जो बाइडेन की टीम को कई अहम मामलों में काम करने में खासी परेशानियों का सामना करना पड़ रहा है, विशेषकर कोरोना वायरस के बढ़ते मामले और प्रस्तावित COVID-19 वैक्सीन वितरण योजना को लेकर कई कठिनाइयों का सामना करना पड़ रहा है। ट्रंप प्रशासन ने अभी तक औपचारिक रूप से बाइडेन को निर्वाचित राष्ट्रपति के रूप में मान्यता नहीं दी है, जिसका मतलब है कि बाइडेन और उनकी टीम के पास राष्ट्रीय सुरक्षा मुद्दों पर खुफिया ब्रीफिंग तक पहुंच नहीं है, साथ ही COVID-19 टीकों के संभावित वितरण पर योजना नहीं बना सकते। न्यूयॉर्क से IRIB के लिए कामरान नजफजादे की रिपोर्ट, साथी कायम रिज़वी की ज़बानी।
जो बाइडेन को अब भी शिकायत है कि ट्रंप अब तक हार क्यों नहीं स्वीकार कर रहे हैं। वे कहते हैं कि कोरोना के चरम पर पहुंचने के समय गोल्फ खेलना और सत्ता हस्तांतरण में देरी अमेरिका के लिए बेइज्जती की बात है। अमेरिका में महामारी केंद्र के प्रमुख डॉक्टर फाउची का कहना है कि वो कई दौरों तक अमेरिका में रहे हैं और अब तक उन्होंने ये नहीं देखा कि दूसरों को सत्ता हस्तांतरण ही न किया जाए।
We are in a very, very difficult situation.
कोरोना महामारी चरम पर पहुंच गई है और हम इस समय बहुत ही कठिन हालात से गुजर रहे हैं।
To steal the election from us.
ट्रंप अब भी कह रहे हैं कि उनके मतों की चोरी की गई है। सामाजिक मामलों की विशेषज्ञ कैरोलिना एडिसा कहती हैं।
He is the worst thing that has ever happened to the United States of America, in my opinion. This man.
मैं समझती हूं कि ये जो हुआ है वो अमेरिका के लिए बहुत बुरा हुआ है। ये आदमी चाहे चुनाव से पहले हो या बाद में, देश में मतभेद का कारण बना है।
नेतन्याहू शीघ्र ही बाइडेन से मुलाकात करेंगे। अब तक रूस ही केवल खामोश है। राजनीतिक मामलों के विशेषज्ञ डेविड हैंगरफोर्ड का कहना है, मैं समझता हूँ कि समस्या बहुत गहरी है। ये गृह युद्ध और अफरा तफरी जैसा माहौल है। अपने समर्थकों को मजबूत पोजीशन में दिखाकर और अपने इस दावे को साबित करने के लिए कि चुनावों में धांधली हुई है, शायद ट्रंप अपने समर्थकों को कांग्रेस के चुनावों या अगले राष्ट्रपति चुनाव तक तैयार रखना चाहते हैं। ये चुनाव भी पलक झपकते ही आने वाले हैं। ट्रंप के कुछ सलाहकारों का कहना है कि अगर वे पराजय स्वीकार कर भी ले तो वे कभी भी बधाई तो नहीं देंगे। न्यूयॉर्क से IRIB के लिए कामरान नजफजादे।
और अब रुख करते हैं भारत का।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
جموں کشمیر اپنی پارٹی نے نئی دلی سرکار سے مانگ کی ہے کہ وہ جموں کشمیر کو راجیہ کا درجہ دے۔ جموں کشمیر اپنی پارٹی کو نئی دلی کی کیندر سرکار کا سمرتھن پراپت ہے۔ جموں کشمیر اپنی پارٹی کے ادھیکش غلام حسن میر نے گپکر گٹھ بندھن کی آلوچنا کی۔ وستت رپورٹ کے ساتھ شری نگر سے ہمارے سمواددتا سپتے محمد حسن۔
جموں کشمیر اپنی پارٹی، جس کے بارے میں بتایا جاتا ہے کہ نئی دہلی کی موجودہ سرکار اس کی ادھیکشتا کر رہی ہے، نے نئی دہلی سے مطالبہ کیا ہے کہ وہ فوری طور پر جموں کشمیر کو راجیہ کا درجہ دے۔ سری نگر میں جموں کشمیر اپنی پارٹی کے اپادھیکش غلام حسن میر نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا کہ نئی دہلی کو چاہیے کہ کشمیریوں کا سمرتھن حاصل کرنے کے لیے فوری طور پر راجیہ کا درجہ بحال کیا جائے۔ انہوں نے کہا کہ ہم بار بار نئی دہلی سے یہ کہہ رہے ہیں کہ وہ جو بھی نرنے لے وہ جموں کشمیر کے جنتا کے ہت میں ہونے چاہیے۔ انہوں نے پیپلز الائنس فار گپکار ڈکلریشن کے نیتاؤں کی آلوچنا کرتے ہوئے کہا کہ جب سے یہ الائنس بنا ہے ہم یہ سوچ رہے تھے کہ چاہے یہ کوئی طوفان لائیں گے، پرنتو اب یہ دیکھنے کو ملا کہ وہ بھی ڈی ڈی سے الیکشن لڑنے کے لیے تیار ہو گئے۔ انہوں نے کہا کہ ہم اس کا سواگت تو کرتے ہیں، پرنتو ہم یہ بتانا چاہتے ہیں کہ کشمیر میں جو کچھ حاصل ہوگا وہ نئی دہلی سے حاصل ہوگا اور ہمیں نئی دہلی کے ساتھ بات کرنی ہوگی۔ انہوں نے کہا کہ جموں کشمیر کو راجیہ کا درجہ بحال ہونا چاہیے اور اس کے بعد یہاں کی راجنیتک پرکریا میں سرگرمیاں اور زیادہ بڑھ سکتی ہیں۔ انہوں نے اور بھی کئی مطالبے نئی دہلی کے سامنے رکھے ہیں۔ اس حوالے سے انہوں نے پترکاروں کے ساتھ وارتا کرتے ہوئے کہا،
اپنی پارٹی حکومت سے یہ مطالبہ کرتی ہے کہ ریسٹریشن آف سٹیٹ فوڈ فوری طور ملنا چاہیے جموں کشمیر کو اور اس کے بعد الیکشنز ہونے چاہیے۔ جس طریقے سے انہوں نے الائنس بنائی تھی تو ان کا لگ رہا تھا کچھ طوفان وہ کریں گے، وہ پولیٹیکل پروسیس سے علیحدہ ہو جائیں گے۔ اب اگر وہ پولیٹیکل پروسیس میں آتے ہیں اٹ از اے ویلکم، اٹ از گڈ تھنگ۔ ملٹی پارٹی سسٹم ہے یہاں، ملٹی پارٹی سسٹم کے تحت وہ ڈیموکریٹک پروسیس میں آتے ہیں، اٹ از آلویز ویلکم۔ یہاں جو نیشنل کانفرنس اور پی ڈی پی، انہوں نے کبھی ایسا نہیں ہونے دیا، وہ صرف ایک بندہ کھڑا کر دیتے۔
اس بیچ سیماورتی چھیتروں میں ایک بار پھر بھارت اور پاکستانی سینا آمنے سامنے ہے۔ یہاں یہ بات الیکھنی ہے کہ تین دوس پہلے ہی یہاں پر آر پار گولہ باری کے فلسوروپ درجنوں عام ناگرکوں کے ساتھ ساتھ آر پار سینک بھی ہتات ہوئے تھے اور دونوں دیش ایک دوسرے پر یہ آروپ لگا رہے ہیں کہ وہ یدھ ویرام کا الگھن کر رہے ہیں۔ سیماورتی چھیتروں میں رہ رہے لوگوں میں بھی کافی خوف خراس ہے اور وہ اپنے گھروں کو جانے کو تیار نہیں ہے اور وہ نئی دہلی اور جموں کشمیر کے پرشاسن سے یہ مطالبہ کر رہے ہیں کہ ان کی سرکشا کے لیے فوری طور پر پربند کیا جائے۔ اس بیچ کورونا وائرس کے حوالے سے بھی استھتی میں کوئی سدھار نظر نہیں آ رہا ہے۔ پچھلے 24 گھنٹوں کے دوران ایک بار پھر جموں کشمیر میں 500 کے نکٹ لوگ پازیٹو پائے گئے ہیں۔ سپت محمد حسن، ریڈیو تہران، سری نگر۔
اور اسی کے ساتھ راجنیتک چرچا کا یہ کارکرم یہیں پر سماپت ہوتا ہے۔ دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا۔ ہماری آج کی اس سبھا کے انت میں آپ سنیں گے کارکرم قرآنی قصے، کنتو اس سے پہلے پرستت ہے کارکرم داعش کا نیا بسیرا۔
داعش کا نیا بسیرا۔
دوستو، داعش کا نیا بسیرا کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی، اور غائم رضوی کا سلام سویکار کیجیے۔ اس کارکرم میں ہم افغانستان اور پاکستان میں داعش کے بھوشیہ پر چرچا کر رہے ہیں۔
मित्रों, कार्यक्रम में हमने बताया था कि बहुत से विशेषज्ञों का ये मानना है कि तालिबान के पूर्व नेता मुल्ला उमर की मौत, उसके बाद तालिबान के दूसरे सरगना मुल्ला अख्तर मंसूर की हत्या और अफगानिस्तान तथा पाकिस्तान में दाइश का उदय वास्तव में ISI की योजना का हिस्सा है। इस विचार के सही होने या गलत होने के अलावा भी सच्चाई ये है कि पाकिस्तानी सेना के जनरलों के तालिबान के नए प्रमुख हेबत उल्लाह से काफी अच्छे संबंध हैं। इमरान खान ने खुलकर कहा था कि तालिबान को अमेरिका के साथ वार्ता पर तैयार करने का बहुत प्रयास वे कर रहे हैं। سب نے دیکھا ہی کہ طالبان نے نہ کیول امریکہ سے بلکہ افغان سرکار سے بھی وارتہ آرمبھ کر دی ہے۔ اس لیے اب اس بات کی آشنکا بھی بڑھ گئی ہے کہ طالبان کے کٹر پنتھی سدسیہ ادھک تیزی کے ساتھ داعش سے جڑنے لگے ہیں۔
وشیشوں کا یہ بھی ماننا ہے کہ اگر طالبان شانتی وارتہ دوارا افغانستان اور علاقے میں امریکی ادیشوں کی پورتی نہیں کر پائے تو امریکہ داعش کو ان کی جگہ دے دے گا تاکہ وہ داعش دوارا اپنے مقصد کی پورتی کر لیں۔ اس کے لیے سب سے پہلے وہ طالبان کے سرگناؤں کو نشانہ بنائے گا۔ افغانستان امریکہ کے لیے بہت اہم ہے، وہ اس راستے سے مدھیہ ایشیا پر نینترن چاہتا ہے، اس لیے افغانستان میں سی آئی اے کی ویاپک اپستھتی طالبان کی جگہ داعش کو لانے کے لیے حالات بنانے کے لیے بھی ہو سکتی ہے۔
بھوش میں افغانستان یا پاکستان میں داعش کی اپستھتی یا انوپستھتی بہت سے کارنوں پر نربھر ہے اور وہ سارے کارن داعش کے ہاتھ میں نہیں ہیں۔ اس بات میں کوئی شک نہیں ہے کہ داعش انتراشٹریہ اور شیتریہ پراکسی وار کا ایک حصہ ہے۔ ہر کھلاڑی کا اپنا ایک مقصد ہوتا ہے، یہ ضروری نہیں ہے کہ سارے کھلاڑیوں کے ادیش بھی ایک دوسرے سے میل کھاتے ہوں۔ داعش کا اپنا خاص مقصد ہے اور وہ جیسا کہ پتا ہے کہ خلافت کو استھاپت کرنا چاہتا ہے، لیکن اس مقصد کی پورتی کے لیے آرب میں اسے اپنے شیتریہ اور انتراشٹریہ سمرتھکوں کے ادیشوں کی بھی پورتی کرنی ہے۔ اگلے چرنوں میں وہ اپنے مقصد کا کھل کر اعلان کرے گا۔
ہم افغانستان اور پاکستان میں داعش کے بھوشیہ کے بارے میں نشچت روپ سے کوئی انومان نہیں لگا سکتے، لیکن یہ تو پکا ہے کہ داعش بھی دوسرے بھرشٹ وچاردھارا رکھنے والے کٹرپنتھی گٹوں کی طرح اپنی وچاردھارا کی رکشا کرے گا، بھلے ہی کارروائی کی اس کی کھمتا ختم ہو جائے۔ یہی وجہ ہے کہ القاعدہ اور طالبان جیسی وچاردھارا رکھنے والے کٹرپنتھی و بھٹکے ہوئے گٹ شکتی ختم ہونے کے باوجود خفیہ ایجنسیوں کے لیے کام کے ہوتے ہیں اور یہ ایجنسیاں ان سے بھرپور لابھ اٹھاتی ہیں۔ سینفورڈ یونیورسٹی کے پروفیسر الیگزینڈر جارج اور امریکی وچارک نوم چومسکی پشچمی سرکاروں کے آتنکواد کے شیرشک کے انترگت اپنی کتاب میں لکھتے ہیں کہ امریکہ کے سمکالین اتہاس میں وائٹ ہاؤس نے آتنکوادیوں اور چھاپا مار سنگٹنوں کا پوری دنیا میں سمرتھن کیا ہے۔ واشنگٹن نے اسی پرکار پرشین گلف کی کچھ راجشاہی سرکاروں کی بھانتی دنیا کی بہت سی تاناشاہی سرکاروں کے اپنے دیش کی جنتا کے دمن میں مدد کی ہے۔
آج داعش خلافت کی جو بات کرتا ہے وہ واسطوں میں آج کے پاکستان و افغانستان سے پہلے اور سن 1924 کے بھارتی اپ مہادویپ میں موجود تھی۔ اس شیتر میں اس وچاردھارا میں یقین رکھنے والے سنگٹھن آج بھی سکری ہے۔ حالانکہ ابو الاعلیٰ مودودی جیسے وچارکوں نے خلافت کی وچاردھارا کا شیتریہ کرن کرنا چاہا اور یہی وجہ ہے کہ انہوں نے خلیفہ کے قریش قبیلے سے ہونے کی شرط کو ماننے سے انکار کر دیا۔
اس طرح سے ہم دیکھتے ہیں کہ تکفیری اور اس طرح کی وچاردھارا رکھنے والے داعش جیسے سنگٹھن افغانستان اور پاکستان پر وشیش دھیان دے رہے ہیں، کیونکہ یہ دونوں دیش اس شیتر کا حصہ رہ چکے ہیں جہاں خلافت کی وچاردھارا پھلی پھولی ہے۔ اس لیے سیریا اور عراق میں ہار کے بعد داعش کو اپنی خلافت کی وچاردھارا کو لاگو کرنے کے لیے افغانستان اور پاکستان اچت ستھان محسوس ہوا۔ ان کٹرپنتھی تکفیریوں کی نظر میں افغانستان اور پاکستان کے سیماورتی شیتر وشیش کر ڈیورنٹ ریکھا کے دونوں طرف کا علاقہ پہاڑی اور درگم ہونے کی وجہ سے سیریا و عراق سے سپاٹ ریگستانوں کی تلنا میں ان کے لیے ادھک سرکشت ہے۔ اس طرح سے ہم یہ سمجھ سکتے ہیں کہ خوراسان پرانت کی داعش اتنی باتیں کیوں کرتے ہیں، اور کیونکہ ان کے نقشے میں جو خوراسان ہے اس کا مہتو ان کے لیے پشچم ایشیا سے بھی ادھک ہے۔ دراصل داعش کو یہ لگتا ہے کہ یہ علاقہ ان کی خلافت کے لیے بے حد اچت ہے۔ داعش کا کتھت گریٹر خوراسان دکشنی قفقاز سے لے کر مدھیہ ایشیا، چین کے سنکیانگ، پاکستان، افغانستان اور اتری بھارت کے کچھ مسلم شتروں تک پھیلا ہوا ہے۔
روچک بات یہ ہے کہ داعش نے گریٹر خوراسان کا ایسا نقشہ بنایا ہے جو امریکہ اور اس کے क्षेत्रीय घटकों के हितों से भी मेल खाता है। अब इस संयोग को हम दाइश के सरगनाओं की रणनीति कहें या फिर उसके अमरीकी समर्थकों की योजना, परिणाम एक ही है। इस अर्थ में कि दाइश और पश्चिम के संयुक्त हित हैं और दोनों एक संयुक्त दुश्मन के खिलाफ एक दूसरे के साथ सहयोग करते हैं, लेकिन अधिकांश का ये मानना है कि दाइश वास्तव में पश्चिम का प्रोजेक्ट है और चूंकि आतंकवादी संगठनों की एक्सपायरी डेट होती है इसलिए दाइश का अस्तित्व भी पश्चिम के हितों से जुड़ा हुआ है और जब तक उनके हितों की सुरक्षा होती रहेगी दाइश भी बाकी रहेगा।
इन दोनों में से जो भी विचार हम स्वीकार करें लेकिन भविष्य उज्जवल नहीं है। इस अर्थ में कि दाइश चाहे जिस तरह से अस्तित्व में आया हो इसका खत्म होना इतना आसान नहीं है और अगर एक गुट के रूप में उसका अंत भी हो जाए तभी विचारधारा के रूप में वो अफगानिस्तान और पाकिस्तान में उपस्थित रहेगा और हमेशा इन देशों की सुरक्षा और शांति के लिए खतरे पैदा करता रहेगा। इसके साथ ही ये भी एक सच्चाई है कि अफगानिस्तान और पाकिस्तान में दाइश का प्रभाव ईरान, रूस और चीन के खिलाफ अमरीकी रणनीति से मेल खाता है। फरागना घाटी में एक बार अगर दाइश का कब्जा हो गया तो फिर वहां से उन्हें निकालना आसान नहीं होगा। दाइश का एक चिंताजनक पहलू ये भी है कि वो हर क्षेत्र में जाकर वहां के स्थानीय लोगों को अपने गुट में शामिल करता है। इस तरह से दाइश का क्षेत्रीयकरण हो जाता है। इस तरह से हम अफगानिस्तान और पाकिस्तान के विभिन्न क्षेत्रों से लेकर चीन के संख्यांग प्रांत तक के स्थानीय लोगों को विभिन्न नामों से दाइश का हिस्सा पाते हैं। ये सारे ही गुट दाइश के रूप में एक दूसरे के साथ सहयोग भी करते हैं।
कफकाज, मध्य एशिया और सेनकियांग में तुर्की के कट्टरपंथी गुटों में जो संगठन सक्रिय हैं उनके नाम इस प्रकार से हैं: उज्बेकिस्तान स्वतंत्रता दल, उज्बेकिस्तान इस्लामी आंदोलन, उज्बेकिस्तान मोर्चा, पूर्वी तुर्किस्तान इस्लामी आंदोलन, मुहाजरीन वल अंसार आंदोलन, अबू उमर चेचनी शाखा, मुहाजरीन वल अंसार आंदोलन, सलाहुद्दीन चेचनी शाखा, इस्लामी खिलाफत आंदोलन, जुंदुशाम ब्रिगेड, अभियान प्रचार संगठन, लंबी दाढ़ी आंदोलन, न्याय समाज, इस्लामी योद्धा, प्रकाश और पछतावा आदि। जबकि अफगानिस्तान और पाकिस्तान में पख्तून जाति से संबंध रखने वाले कुछ सक्रिय कट्टरपंथी गुटों के नाम इस प्रकार हैं: अफगान तालिबान, पाकिस्तानी तालिबान, गुलबदीन हिकमतियार की इस्लामी पार्टी, हक्कानी नेटवर्क, लश्कर ए तैयबा, जमातुद्दावा, सिपाह सहाबा, लश्कर झंगवी, जुंदुल्ला, जैशुल अदल, अल फुरकान, अफगान अत-तहरीर पार्टी और जैश मोहम्मद वगैरह। इसी प्रकार से भारत में इंडियन मुजाहिदीन, इंडियन अलकायदा और खिलाफत आंदोलन जैसे नामों के अंतर्गत कट्टरपंथी गुट सक्रिय हैं। ये सब वास्तव में दाइश की खेतियाँ हैं जहाँ से वो अपने सदस्य लेते हैं।
आंकड़ों और रिपोर्टों से पता चलता है कि दाइश ने मध्य एशिया और कफकाज से लेकर चीन के संक्यांग प्रांत तक के लगभग सभी कट्टरपंथी गुटों को अपने संगठन का हिस्सा बना लिया है। इन सब ने न केवल सीरिया और इराक में दाइश के साथ सहयोग किया है बल्कि सीरिया और इराक में तो चेचनिया और उज्बेकिस्तान के आतंकवादियों ने सबसे अधिक सक्रिय भूमिका निभाई है। मध्य एशिया के बहुत से आतंकवादी जो पहले अलकायदा के सदस्य थे वे अब दाइश से जुड़ रहे हैं। इनमें से बहुत से लोगों ने कभी अबू बकर अल बगदादी की बैत की थी। सीरिया में दाइश का सबसे बड़ा कमांडर चेचनिया का था। इस तरह से ये सच्चाई सबको याद रखनी चाहिए कि अफगानिस्तान और पाकिस्तान में दाइश की पराजय के लिए व्यापक स्तर पर क्षेत्रीय व अंतर्राष्ट्रीय सहयोग की जरूरत है।
राजनीतिक मामलों के अमरीकी विशेषज्ञ मार्क ग्लेन का कहना है कि दाइश की हार अमेरिका और इसराइल की हार है। वो दाइश के अंत को शिया सुन्नी मुसलमानों बल्कि मुसलमानों और ईसाइयों के मध्य एकता का परिणाम मानते हैं। वे कहते हैं कि जिस तरह की एकता का प्रदर्शन करके दाइश को पराजित किया गया है वो वास्तव में जायोनिज्म को पराजित करने के लिए आदर्श बन सकता है। मार्क ग्लेन का मानना है कि दाइश को सऊदी अरब ने अपने मित्रों के साथ मिलकर बनाया है और उनका उद्देश्य इस्लामी जगत में फूट डालना है।
داعش ہی نہیں بلکہ القاعدہ اور اس جیسے انے کئی کٹرپنتھی سنگٹنوں کے استتو میں آنے کے پیچھے سعودی عرب اور امریکہ کی بھومکا سپشٹ نظر آتی ہے، لیکن ظاہر سی بات ہے اسے دیکھنے کے لیے گہری نظر چاہیے۔ تو دوستو، ہماری چرچا آگے بھی جاری رہے گی، لیکن فی الحال یہ کاریکرم یہیں پر سماپت ہوتا ہے۔ انومتی دیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران، سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ قرآن قصے۔
دوستو، کاریکرم قرآن قصے کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مردادی اور قائم رضوی کا سلام سویکار کیجیے۔ کاریکرم میں ہم قبلے کے بدلنے کے بارے میں چرچا کریں گے۔
متروں، مسلمان پرتی دن 5 بار دن میں نماز پڑھتے ہیں۔ دنیا بھر کے مسلمان کعبے کی اور منہ کر کے نماز پڑھتے ہیں جو پوتر نگر مکے میں استھت ہے۔ سنسار میں جتنی بھی مسجدیں پائی جاتی ہیں ان سب کا رخ کعبے کی اور ہوتا ہے۔ وشیش بات یہ ہے کہ اسلام میں جتنے بھی پنتھ ہیں وہ سب کے سب اس معاملے میں ایک مت ہیں کہ نماز ہمیں کعبے کی ہی اور پڑھنی چاہیے۔ جو بات الیکھنی ہے وہ یہ ہے کہ کعبے سے پہلے کچھ سمے تک مسلمانوں نے بیت المقدس کی اور منہ کر کے نماز پڑھی تھی۔ بعد میں ایشور کا آدیش آیا اور مسلمان بیت المقدس کے استھان پر کعبے کی اور منہ کر کے نماز پڑھنے لگے۔ مسلمانوں کے اس کام کی آلوچنا یہودیوں نے ادھک کی اور انہوں نے اس پر مسلمانوں کو تانے دینا شروع کر دی اور پیغمبر اسلام پر لانچھن بھی لگائے۔ کارکرم میں ہم قبلے کے پریورتن کے وشے پر وستار سے چرچا کریں گے۔
پورے سنسار کا ہی نہیں بلکہ پوری سرشٹی کا سوامی ایشور ہے۔ پورب اور پشچم تتھا سبھی دشائیں ایشور کی ہیں۔ سچا مارگ درشن ایشور کے سیدھے راستے پر چلنے میں ہے، نہ یہ کہ ہم سوچیں کہ ایشور سنسار کے پورب یا پشچم میں ہے اور ہم کیول اسی کی اور مکھ کریں۔ ایشور پورے برہمانڈ میں موجود ہے۔ اسلامی وچاردھارا سنتولن والی وچاردھارا ہے۔ ایشور کیول انہی لوگوں کو جنتا پر اپنا گواہ بناتا ہے جو اسلام کے سبھی آدیشوں کا پالن کرتے ہیں، کیول کچھ کا نہیں۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم اور ان کے پریجن ایشوریہ آدیشوں کے سب سے بڑے گیانی ہونے کے کارن اتم ادھارن تھے۔ قبلے کے پریورتن کا آدیش ایشور کے انیہ آدیشوں کی بھاتی ایک ایشوریہ پریکشا تھی، جس نے ایشور کے پرتی سمرپت رہنے والوں کو اپنی منمانی کرنے والوں سے الگ کر دیا تھا، کیونکہ جن لوگوں کو ایشور کا وشیش مارگ درشن پراپت نہیں ہوا تھا ان کے لیے یہ آدیش سویکار کرنا اتینت کٹھن تھا اور وہ اس کے سمکش بہانے بازی کر رہے تھے۔
یہودیوں دوارا یہ تانا دیے جانے کے بعد کہ مسلمانوں کا اپنا الگ قبلہ نہیں ہے، پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم قبلے کے پریورتن کے آدیش کی پرتیکشا میں تھے، یہاں تک کہ ظہر کی نماز میں ایشور نے یہ آدیش ان کے پاس بھیجا۔ بیت المقدس سے مکے کی اور دشا پریورتن کے کارن ان کے پیچھے نماز پڑھنے والے بھی کعبے کی اور گھوم گئے۔ روچک بات یہ ہے کہ پچھلی آسمانی کتابوں میں یہ کہا گیا تھا کہ انتم ایشوریہ دوت کی ایک نشانی یہ ہے کہ وہ دو قبلوں کی اور نماز پڑھیں گے۔ یہ آیت آسمانی کتاب رکھنے والوں کو سچیت کرتی ہے کہ تم کیوں اس پر آپتی کرتے ہو جس کے بارے میں یہ جانتے ہو کہ یہ آدیش ستیہ ہے۔
دوستو، آدھی رات گزر چکی تھی، پیغمبر اسلام بہت ہی اداسی سے آسمان کی اور دیکھ رہے تھے۔ پچھلی راتوں کی ہی بھانتی اس رات بھی وہ اپنے گھر سے باہر آئے اور آسمان کی اور دیکھنے لگے۔ پیغمبر اسلام نے ایشور کی اور سے اپنے ایشوریہ دوت ہونے کی گھوشنا کے ساتھ ہی لوگوں کو اننیہ ایشور کی اپاسنا کا نمنترن دینا آرمبھ کر دیا تھا۔ وہ سدائی وہی انیک ایشورواد کا ورودھ کرتے تھے۔ اس سمے پوتر کعبے میں بہت سے بوت رکھے گئے تھے۔ آرمبھ میں مسلمان بیت المقدس کی اور منہ کر کے نماز پڑھا کرتے تھے، جسے پہلا قبلہ کہا جاتا ہے۔ اس سمے یہودی اور عیسائی بھی بیت المقدس کی اور منہ کر کے اپنی اپاسنائیں کیا کرتے تھے۔ یہودی اور عیسائی دونوں ہی بیت المقدس کی اور رخ کر کے اپاسنا اس لیے کیا کرتے تھے کہ ان کی گڑنا مورتی پوجکوں میں نہ کی جائے۔
پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم مکے میں اس پرکار سے نماز ادا کرتے تھے کہ کعبہ بیت المقدس کی دشا میں ہوتا تھا، حالانکہ مدینہ پلائن کرنے کے بعد ایسی استھتی سمبھو نہیں تھی اور کیول بیت المقدس کی اور رخ کر کے ہی نماز پڑھی جا سکتی تھی۔ مسلمانوں دوارا بیت المقدس کی اور منہ کر کے نماز پڑھنے سے سنسار کے تین بڑے دھرموں کے انویائی ارتھات مسلمان، یہودی اور عیسائی سارے ہی بیت المقدس کی اور رخ کر کے اپاسنا کرتے تھے، جو ایک سکاراتمک بات تھی۔ جیسے جیسے اسلام پھیلنے لگا، یہودی دھرم گروؤں نے مسلمانوں کو کمزور کرنے کے ادیش سے طرح طرح کے شڈینتر کرنے آرمبھ کر دیے۔ انہوں نے مسلمانوں سے یہ کہنا شروع کر دیا کہ بیت المقدس کی اور منہ کر کے نماز پڑھنے کا ارتھ یہ ہے کہ یہودی دھرم ہی صحیح دھرم ہے۔ یہودی دھرم گرو پیغمبر اسلام کا اپمان کرنے کے لیے یہ کہنے لگے تھے کہ محمد یہ دعویٰ کرتے ہیں کہ وہ ایک دھرم لے کر آئے ہیں جو سچا ہے اور پرانے دھرموں کے استھان پر اسے مانا جانا چاہیے، حالانکہ وہ سوئم ہی ابھی تک یہودیوں کے اپاسنا استھل کی اور منہ کر کے نماز پڑھ رہے ہیں۔ ان کی ان باتوں سے پیغمبر اسلام کو تکلیف تو ہوتی تھی، کنتو وہ ایشور کے آدیش کے انوسار ہی ہر کام کیا کرتے تھے۔
پیغمبر اسلام مدینہ کے سلیمہ محلے کی مسجد میں ظہر کی نماز پڑھ رہے تھے۔ وہ دو رکعت نماز پوری کر چکے تھے۔ اسی بیچ ایشوریہ دوت جبرائیل نے سورہ بقرہ کی آیت سنکھیا 144 پڑھ کر انہیں سنائی، جس کے ایک بھاگ کا انواد ہے، اے پیغمبر، ہم نے تمہیں دیکھا کہ تم وہی ارتھات ایشوریہ سندیش کی پرتیکشا میں کس پرکار آکاش کی اور اپنا منہ گھما رہے تھے، تو اب ہم تمہیں ایسے قبلے کی اور موڑ دیں گے جس سے تم راضی رہو، تو تم اپنا مخ مسجد الحرام کی اور کرو، اور ہے مسلمانوں، تم جہاں بھی رہو اپنا مخ اس کی اور موڑ دو۔
اس آیت کے پڑھنے کے ساتھ ہی جبرائیل نے پیغمبر اسلام کے ہاتھ کو پکڑ کر ان کا رخ کعبے کی اور کر دیا۔ جو لوگ پیغمبر اسلام کے پیچھے نماز پڑھ رہے تھے انہوں نے بھی اپنا رخ بیت المقدس سے کعبے کی اور کر لیا۔ پیغمبر اسلام کی اس نماز کی آرمبھک دو رکعتیں بیت المقدس کی اور تھیں، جبکہ دوسری دو رکعتیں کعبے کی اور پڑھی گئیں۔ اس دن سے مسلمان کعبے کی اور منہ کر کے نماز پڑھنے لگے۔ مدینے کی جس مسجد میں پیغمبر اس سمے نماز ادا کر رہے تھے وہ آج بھی موجود ہے، اور اس کا نام مسجد ذو قبلتین ارتھات دو قبلوں والی مسجد ہے۔
دوستو، کارکرم کا سمے یہیں پر سماپت ہوتا ہے۔ اگلے کارکرم میں ہم قبلہ بدلنے کی گھٹنا کے بارے میں اور بھی کچھ باتیں بتائیں گے۔ تب تک کے لیے انومتی دیجیے۔ تو دوستو، ابھی آپ نے قرآن قصے کارکرم سنا، اور اب آپ مکھیہ سماچاروں کا سارانش ایک بار پھر سے سن لیں۔ راشٹرپتی روحانی نے کہا ہے کہ ایران کے خلاف دشمنوں کے آرتھک یدھ میں ایرانی راشٹر کا پرتیرودھ سفل رہا ہے۔ ایران میں پچھلے 24 گھنٹوں میں 13,000 سے زیادہ لوگ کورونا سے سنکرمت ہوئے، جبکہ 482 لوگوں کی موت ہو گئی۔ پاکستان کی سرکار نے فرانس دوارا اسلام و پیغمبر کے انادر کے کارن اس دیش کے راجدوت کو اسلام آباد سے نکالنے کی بات مان لی ہے۔ روس نے بھارت اور چین کے بیچ جاری تناؤ پر چیتاونی دی ہے اور کہا ہے کہ اس سے پورے یوریشیا کھیتر میں استھرتا بڑھے گی۔ تو دوستو، شروتاؤ تازہ اور وسط سماچاروں کے لیے ہماری ویب سائٹ دیکھیں، پتا ہے parstoday.com/hi۔ جبکہ فیس بک پر ہمارے پیج کا ایڈریس ہے facebook.com/irib hindi۔ اور اسی کے ساتھ یہ سوا یہیں پر سماپت ہوتی ہے۔ مجھے انومتی دیجیے۔ خدا حافظ۔Oh, oh, oh.